लाल ने कुछ देर पहले ब्रीफिंग भी दी है। वो विक्टिम्स जो जो इंजर्ड हैं उनसे मुलाकातों के बाद वो बता रहे हैं कि 50 क्रिटिकली इंजर्ड हैं। लेकिन कुछ और अपडेट्स हमलावर की शनाख्त के बारे में, इंटेलिजेंस के बारे में, और फिर एक जो बड़ा बुनियादी सवाल है, तीसरा बड़ा हमला है फ्रांस के ऊपर पिछले 18 महीनों के अंदर। बहुत ज़्यादा सिक्योरिटी के लैप्सेज हैं या क्या वो फैक्टर्स हैं जो बहुत ज़्यादा वोलेटाइल या नाजुक बना रही हैं फ्रांस की सिक्योरिटी को?
असल साहब, जिस बात से आपने आगाज किया है कि अभी थोड़ी देर पहले फ्रांस के सदर फ्रांसवा ओलैंड ने जो तफसीलात बताई हैं उनमें उन्होंने सबसे ज्यादा जोर देकर इस बात पे कहा है कि ये जो फ्रांस पे तीसरा हमला हुआ है और ये जो दहशतगर्दी हो रही है फ्रांस में, इसके जो सरपरस्त हैं, इनके जो माली मुआवनत करने वाले हैं, उनको अब हिसाब देना होगा।
सही
इससे जाहिर हो रहा है कि फ्रांस जो है वो अब दहशत गर्दी के खिलाफ कोई बड़ा कदम उठाने के लिए कोई इंटरनेशनल लेवल की या तो यहाँ कोई कॉन्फ्रेंस होगी या कोई इस किस्म का कदम उठाने वाला है कि अब उनकी बर्दाश्त से बाहर है। क्योंकि यहाँ के जो चैनल है उन पे भी कहा जा रहा है, पहले चार्ली अब्दो का वाकया हुआ, फिर उसके बाद 13 नवंबर का हुआ, फिर ब्रसल का हुआ,
जी
अब नीस का हो गया, तो हम ये लाशें कब तक उठाते रहेंगे, ये दहशतगर्दी कब तक होती रहेगी। लोग जो है अब सवालिया निशान सबसे बड़ा
लेकिन
जो
ये तो
इसमें
बताना होगा कि इसमें क्या दुश्मन वाजे है जिसके खिलाफ कोई बड़े इकदाम की अगर प्लानिंग की जाए, क्या दुश्मन वाजे है? अगर लेट्स से कि दाएश या अलकायदा इस तरह के हमलों में अमूमन मुलविस रहे हैं, अभी तक इस हमले की जिम्मेदारी तो किसी ने कबूल नहीं की, तो उनका पता ठिकाना उस तक कैसे पहुंचा जाएगा? क्या क्या लाया हमला
देखें
उसने?
देखें जहां तक उनके ठिकाने का तल्लक है तो इनकी इंटेलिजेंस एजेंसियों ने इनको ये वाजिया कर दिया था कि पाकिस्तान के फ्रांस के कौमी दिन के मौके पर, ये जश्न आजादी के मौके पर किसी न किसी मकाम पर खतरा जरूर है, जिस वजह से सख्त सिक्योरिटी के इंतजाम किए गए थे।
सही
लेकिन जो दहशतगर्द है पूरी दुनिया हैरान है, जिसमें अमेरिका का एक बाप और उसकी बेटी भी
जान दो
हलाक हुए हैं,
अमरीकी जान
तो वो ये बात लोग इस बात से तजुर्बे का शिकार है कि एक शख्स एक ट्रक लेके उसने 84 आदमियों को की जान ले ली है और तकरीबन 150 अफराद जो है वो जख्मी हैं। और वहां ऐनी शाहदीन के मुताबिक कि पहले तो लोगों ने ये महसूस ही नहीं किया कि ये ट्रक आ रहा है, जब उसने लोगों को रोंदना शुरू किया तो लोगों के चीख पुकार सुन के लोग दौड़े जब, तो उस वजह से ये हलाकतें कम हुई हैं और जख्मी कम हुए हैं। वरना वो जिस तेजी से वो आ रहा था, अगर लोग भाग के जान ना बचाते, इधर अगर पनाह ना लेते, तो यकीनन ये बहुत बड़ा अलमिया होता। और
ठीक।
जो
अच्छा, लेकिन शहजाद साहब
आपने
हमें ये बताइएगा कि, रजा चौधरी साहब हमें ये बताइएगा कि हमलावर की आइडेंटिटी, कुछ तो उसके उसके बारे में मालूमात सामने आ रही हैं, आप उस पर कुछ रोशनी डाल सकते हैं उसके पस मंज़र के बारे में? क्या कोई इसका जिहादी पस मंज़र है या उसके अलावा कोई क्रिमिनल रैकेट रखता है? क्या बताया जा रहा है वहाँ पे?
अब तक जो उसके मुतलक इंफॉर्मेशन दी गई है, क्योंकि वो उसी शहर में रहता था
सही
और ये अरसा से जो है ये ट्रक चलाने का काम करता था, और कुछ अरसे से उसका बीवी के साथ तनाजा चल रहा था और दीगर भी कई छोटे मोटे जरायम की वजह से वो पुलिस के पास मतलूब था और पुलिस के पास उस कई दफा हिरासत में लिया गया, उससे पूछताछ की गई। अभी कुछ ही अर्सा पहले उसकी बीवी ने उससे डिवोर्स ले ली, उसके 3 बच्चे हैं। ये ट्यूनस में पैदा हुआ 1985 में और अब 31 साल का था। अभी थोड़े ही अर्सा हुआ इसको फ्रांस की नेशनैलिटी दी गई, और यहाँ पर इसका जो जानने वाले लोग हैं उनके मुताबिक उसका कोई इस किस्म का कोई रवैया या कोई ज्यादा मजहबी रुझान उन्होंने नहीं देखा।
ठीक है, और
लेकिन
इसीलिए बताया जा रहा है कि वो कोई टेररिज्म के रेफरेंस में या जादिज्म के रेफरेंस में कोई रेडार के ऊपर भी नहीं था। हमारे साथ रहिएगा रजा चौधरी साहब, संगीन शाह साहब हमारे साथ मौजूद हैं और डॉक्टर जाहिद बुखारी साहब ने हमें ज्वाइन कर रखा है। डॉक्टर जाहिद बुखारी साहब आपकी तरफ आता हूँ, लेकिन पहले संगीन शाह साहब आप बताइएगा, आप चूँकि यूरोप और यूरोप को ख़ास तौर पर जो दरपेश चैलेंजेस हैं दहशतगर्दी के रेफरेंसेज में, आप उस पर काफ़ी काम कर रही हैं, इस वाक़े को आप कहाँ लिंक करेंगे? अभी तक तो कोई ऐसी इन्फॉर्मेशन नहीं है कि इवन इसका ताल्लुक दाइश के साथ हो, क्या वो उससे बराह रास्त मुतासर है, उस तक दाइश ने उसको एक्सेस किया हो, इसके बारे में कुछ अभी तक वसूख से कहा नहीं जा सकता है। लेकिन आपने अभी तक जो भी चीज़ें, जो भी मालूमात सामने आई हैं, उस पर क्या एनालिसिस आप हमें दे सकते हैं? जी संगीन शाह साहब,
बहुत जैसे अंग्रेजी में इसको कहते हैं देर अर्ली डेज, अभी तो इस वक्त मुकम्मल मालूमात नहीं आई। जैसे कि आपके हमारे दूसरे साथी कह रहे थे कि इस शख्स के कोई ऐसे जाहिर कनेक्शंस नहीं थे और किसी टेररिस्ट ऑर्गेनाइजेशन के साथ, और करीबी दिनों में ऐसे लगता है कि उसके अपनी जाती हालात ऐसे थे कि जिसकी वजह से उसने गुस्से में आकर शायद ये काम किया हो। मगर अगर इस हमले को देखें तो ये टेक्निकली एक टेररिज्म एक्ट है, ये एक्ट ऑफ टेररिज्म है, ये एक दहशतगर्दी का हमला है। अगर इसको किसी एक शख्स के ऊपर गुस्सा था, अगर इसकी बीवी से तलाक हुई है, इसको अपनी बीवी पे गुस्सा था तो शायद जाके अपनी बीवी को गोली मार देता, या पुलिस के साथ इसका मुस्सा था तो शायद एक आध पुलिस अफसर को गोली मार देता। मगर इसने डिलिबरेटली एक हजूम को टारगेट किया। बेस्टील डे जो इसका, जिसको हम कहते हैं आम जहन में या फिर फ्रांस की जबान में इसको कहते हैं लफेट नेशनल, ये फ्रांस का एक नेशनल दिन है। ये 1790 में जब फ्रांस के रेवोल्यूशनरीज ने एक जेल के ऊपर, बेस्टील जेल के ऊपर हमला करके वहां से कैदियों को रिहा किया था, ये उसको मनाया जाता है। जैसे कि अमरीका में 4 जुलाई है, पाकिस्तान में 14 अगस्त है, इस तरह ये फ्रांस में बेस्टील डे है। तो इसकी एक सिम्बॉलिक इम्पोर्टेंस भी है इस दिन की। उसके बाद उसने ट्रक लेकर आम लोगों के ऊपर हमला किया। आपने अपने एनालिसिस में खुद बताया कि इसके ट्रक के अंदर धमाका खेज मवाद भी मौजूद था। तो ये सारी जो अवामिल हैं, इससे साफ ही जाहिर होता है कि एक टेररिस्ट एक्ट था। अब ये टेररिस्ट एक्ट क्या इसने इसको जिस तरह के हमारी इस्तेलाह में इसको लोन वुल्फ अटैक कहा जाता है, क्या ये एक शख्स अपने आप पे काम कर रहा था, या इसके पीछे इसके हैंडलर्स थे और पूरे एक ऑर्गेनाइजेशन थी जिसने इसको पूरी प्लानिंग करके दी और उनको ये बताया कि किस तरह जाके हमला करे? इसकी इस किस्म के ट्रक को लेकर हमला करने के जो पिछले जो ये कोई नया तरीका नहीं है। इससे पहले भी इसराइल में कई इस दफा ऐसे वाकयात हुए हैं कि जिसमें किसी ने एक ट्रक लिया और उसको ट्रक को लेकर उन्होंने ट्रक को इवन बुलडोजर्स के साथ उन्होंने शहरियों के ऊपर हमला किया है। तो ये तरीकाकार जो है ये कोई नया नहीं है, इस तरीकाकार के प्रेसिडेंट्स मौजूद हैं। उसके बाद जो अभी देखने में आ रहा है कि इसके पास इसने ट्रक भी इस्तेमाल किया, हजूम के ऊपर इसने हमला किया, एक ऐसे दिन का इंतखाब किया जो कि फ्रांस में एक नेशनल दिन था, उसके बाद इसके पास धमाका खेज मवाद भी था। तो जहां तक किसी भी आप टेररिस्ट एक्ट को देखें तो टेररिस्ट एक्ट से टेररिस्ट का जो मकसद होता है वो उस जगह पे मौजूद लोगों को कत्ल करना नहीं होता, जितना कि उसका मकसद उसको एक खबर बनाना होता है
और खौफ की फिजा कायम करना है।
खौफ की फिजा तभी कायम होगी जब सारी दुनिया में ये खबर फैलेगी कैसे कुछ हुआ।
बिल्कुल,
अब जो जितनी 84 जानों का जया हुआ है, जितने लोग इसमें जख्मी हुए उन्हें कहते हैं कि 50 के लगभग ऐसे हैं जो कि जिंदगी और मौत की कश्मकश में हैं। इनमें से बहुत सारे ऐसे लोग बेचारे होंगे जो कि शायद परमानेंट माजूर हो जाएंगे, और खुदा न ख्वास्ता। हमारी दुआ तो यही है कि सबको अल्लाह से सेहत अता फरमाए। मगर इस सारे एक्ट से मकसद सिर्फ ये है, बहुत बड़ा जानी नुकसान हुआ है। उसके बाद अगर ये धमाका खेज मवाद अगर कहीं फट जाता तो फिर उससे और ज्यादा नुकसान होने का अंदेशा था। इससे साफ ही जाहिर होता है कि टेररिस्ट एक्ट है, ये एक शख्स की इंडिविजुअल प्लानिंग से मुश्किल है कि ये ऐसा हो, इसके पीछे कोई कनेक्शंस होंगे। जैसे कि फ्रांसिस ओलांद ने, फ्रांस के सदर ने कहा है कि वो इंटरनेशनल फाइनेंसियर्स और इंटरनेशनल बैकर्स की बात उन्होंने की है, तो शायद उनके अपनी इंटेलिजेंस से कोई ऐसे उनको शवाहिद मिले हों कि जहां से इस बंदे को फाइनेंसिस मिले हों। शायद ट्रक ये कहीं से चुरा कर लाया हो, या जिसका ट्रक ये चलाता हो उनका ट्रक लेकर आ गया हो। मगर बाकी जो अवामिल थे वो कहाँ से आया? और एक शख्स के लिए एक दिन का इंतखाब करना और इतनी बड़े पैमाने के ऊपर प्लानिंग करना, ये जरा बड़ी रस के ये लगता है ऐसे है कि इसके पीछे कोई लंबी चौड़ी कनेक्शन
और प्लानिंग उसके अंदर मौजूद है। लेकिन जाहिर है अब उसके आफ्टर मैथ्स पे भी हम जाएंगे। डॉक्टर जाहिद बुखारी साहब, आपका मैं फौरी रद्दमल भी चाहूँगा इस हमले के ऊपर, और फिर उसके बाद जो यहाँ बहसें हैं हम खासतौर पर नेशनल मीडिया के ऊपर और प्राइवेट जो बड़े चैनल्स हैं अमेरिका के अंदर, जिस तरह की बहसें हो रही हैं शायद वो मुस्लिम कम्युनिटी के लिए ज़्यादा हौसला अफजा ना हों, उसके अंदर एक खौफ का पहलू है। पहले ज़रा इस पर अपना एनालिसिस दीजिएगा, और फिर उसके बाद एक टर्म में अगर मैं कहूँ कि जिसको इस्लाम टेस्ट कहा जा रहा है, इसी वाक़े के पस मंज़र में वो कितना ख़तरनाक एक एलिमेंट है अमेरिका की अपनी पॉलिटिकल डेमोक्रेटिक और कॉन्स्टिट्यूशनल वैल्यूज़ के लिए भी, और फिर जो इमिग्रेंट्स यहाँ पे मौजूद हैं उनके लिए भी।
जी जी बहुत बहुत शुक्रिया। देखिए ना, ये जो एक्ट, इस तरह के जितने भी ये एक्ट हैं, चाहे वो इंडिविजुअल हैं, चाहे कोई लोकल ग्रुप है, चाहे कोई इंटरनेशनल ग्रुप है, ये इस कदर जालिमाना है, इस कदर बहिमाना है कि इसकी तो मेरा ख्याल है सवाए ये कि इसकी शदीद तरीन मजम्मत करने के, और उसके अलावा तो कोई और रास्ता किसी भी शरीफ इंसान के पास बचता ही नहीं है। ये तो कोई ऐसा इशू ही नहीं है कि ये जो है एक बिल्कुल ही जो खौफनाक किस्म के जो क्रिमिनल माइंड्स हैं वो ये करते हैं। लेकिन मेरा अपना ख्याल ये, अब ये इतने पै दर पै हो रहे हैं, और यानी अमेरिका में इसके और डायमेंशन भी हैं कि यहाँ मसलन वो जो रेस रिलेशनशिप के हवाले से जो अभी डैलस में एक डिबेट शुरू होगी कि वो जो ब्लैक अमेरिकन वो जो साबिक फौजी था, उसने जो 12 तकरीबन पुलिस ऑफिसर को गोली मारी, 5 उसमें उनकी जान भी चली गई और बाकी जख्मी हैं, एक शख्स सिविलियन है, इसको किस खाते में डालेंगे, इसको टेररिज्म कहेंगे? यानी यहाँ काफी डिबेट हुई मुख्तलिफ मीडिया चैनल्स पे कि इसको भी टेररिज्म करार देना चाहिए। मसला जो मेरा ख्याल ये है कि ये वक्त आ गया है कि चाहे वो टॉक शोज में हो, चाहे वो सीरियस किसी फोरम में हो, ये डिबेट होनी चाहिए वॉर ऑन टेरर पे, जो पूरा जो कॉन्सेप्ट है और उसका जो रिएक्शन हो रहा है। लेकिन इस वक्त तक हो ये रहा है कि टेररिज्म की डेफिनेशन को महदूद करके सिर्फ और सिर्फ जहां मुसलमान इन्वॉल्व हो उसको एक नंबर वन टेररिज्म करार दिया जाता है, नंबर दो उसकी वजूहात जो है वो खाम खा मजहब और इस्लाम में ढूंढी जाती हैं, और नंबर तीन ये है कि उसके रिएक्शन में या तो एस्केलेशन की बात की जाती है, जैसे कि अभी रजा चौधरी साहब भी बता रहे थे कि फ्रांस वाले कह रहे हैं कि हम इसके अब उनके पीछे जाएंगे, लेकिन साथ साथ ये होगा कि इमिग्रेंट्स जो हैं उनके खिलाफ एक फजा बन रही है, एक ज़ेनोफोबिया है, और यहाँ जो बात हो रही है कि मुसलमानों को डिपोर्ट कर दो, बैन कर दो, दो सवाल पूछो जो अभी न्यूट गिंगरिच साहब ने फरमाया कि पहला सवाल ये पूछो कि तुम मुसलमान हो, अगर वो कहे यस फिर उससे पूछो कि तुम शरिया पे बिलीव करते हो, अगर वो कहे यस तो उसे डिपोर्ट कर दो। अच्छा, अब ये जो सिंप्लीफिकेशन है ना, और ये जो एक मायोपिक किस्म का जो जहन है या विजन है कि टेररिज्म को महदूद करके सिर्फ मुसलमानों के साथ, अगर कोई क्रिश्चियन नौजवान जो है किसी ब्लैक चर्च में जाके 9 लोगों को मारे तो दैट इज नॉट टेररिज्म, दैट इज इनसेन बंदा है और वो उसका कोई टेररिज्म से ताल्लुक नहीं है। तो ये जो पूरी जो वॉर ऑन टेरर है, मेरा ख्याल है ये
यानी एक तो दहशतगर्दी की तारीफ, उसको दोबारा नए सिरे से आप कहते हैं कि डिफाइन किया जाना चाहिए, और फिर जो इस नौयत के बयान आते हैं इस पर इससे भी ज़रा गुरेज करना चाहिए। लेकिन दूसरी तरफ आप खुद उस पर बड़ा फोकस करते रहे हैं, जो मुस्लिम्स या इस्लामिक स्कॉलर्स हैं, रिलीजियस स्कॉलर्स हैं, उनकी तरफ से क्या बयानियाँ मौसर अंदाज में सामने आने की ज़रूरत है, क्योंकि एक तासर ये मिलता है कि एक अंडरस्टैंडिंग नहीं है, और जब इस नौयत के बयानात आते हैं तो लोग उस जाने मुतवज्जे ज़रूर होते हैं, तो क्या किया जाए दूसरे फ्रंट से?
मैं उसमें मैं आपको बताता हूँ, नहीं ऐसा मेरा ख्याल है ऐसा बिल्कुल नहीं। देखिए एक बात और क्लियर होगी, मैं समझता हूँ और उसका मैं आपको प्रूफ भी देता हूँ, अभी अभी जो इन्हीं दिनों मीडिया में आया। मेरा ख्याल है बहुत बड़ी जो अक्सरियत है, बहुत बड़ी अक्सरियत मुसलमान स्कॉलर्स की और लीडर्स की और मुसलमान इस्लामिक जो भी मजहबी या इस तरह की जो टेंडेंसी वाली जमातें भी हो सकती हैं, उन्होंने बड़े एक तरह का कंसेंसस हो गया है कि ये जो जहन है जो जिसको ये अलकायदा या आईएसआईएस या दाएश जो भी कहें, अभी उस पर ना जाए। बाज लोग कॉन्स्पिरेसी थ्योरी पे जाते हैं कि इसमें वेस्ट का हिस्सा है, अमरीका का हिस्सा है, इसराइल का, मैं उस पर नहीं जाता, उन कॉन्स्पिरेसी थ्योरीज पे नहीं जाता, लेकिन मैं ये कहता हूँ ये जहन है, ये ट्विस्टेड जहन है। लेकिन अब एक कंसेंसस डेवलप हो गया है कि ये खारजी जहन है, ख्वारिज का जहन है जो इस्लामिक तारीख में रहा है, और उसके खिलाफ जो, और उन्होंने सबसे ज्यादा मुसलमान स्कॉलर्स और लीडर्स को कत्ल किया है, और तकरीबन 2-3 सदियां लगी हैं मुसलमानों को, उनके लीडर स्कॉलर्स को उसका कला कमा करने में। अच्छा, तो ये जब ये यहाँ मसलन अमरीका में हमने इस पे जो ये दाइश के जो साहब हैं खलीफा नाम निहाद, इनका जो बयान थे इसका बहुत ही जबरदस्त कुरान और हदीस से उसका जवाब दिया पोस्टमार्टम करके, کو 120 سکالرز اور لیڈرز نے اس کو ویب سائٹ پہ اور پھیلایا ہے کہ یہ بالکل قرآن و حدیث کے منافی اور یکسر خلاف بات ہے. تو یہ تو بالکل ہو گیا. اور ابھی مثلا آپ یہ دیکھیں, میں مثلا یہ جو اورلینڈو کا یہاں ہوا ہے واقعہ اور ڈیلس کا اور یہ سارا جو ہو رہا ہے, اب یہ ڈیبیٹ یہاں اس لحاظ سے ہو رہی ہے کہ بھائی, اور میرا خیال ہے یہ آرگومنٹ مسلمان جیتنے میں کامیاب ہو رہے ہیں کہ اگر اس طرح کی جو حرکتیں ہو رہی ہیں اس کے نتیجے میں پوری مسلمان جو ہے کمیونٹی ہے یا وہاں جو اسلام جو مذہب ہے اس کو مورد الزام نہ ٹھہرایا جائے, اس میں فرق کیا جائے. جیسا کہ ابھی مثلا اوباما نے کہا کہ بھائی اگر پولیس والے سفید فارم جو مارتے ہیں بلیک کو, وہ سفید فارم سفید وائٹ امریکن کو ریپرزینٹ نہیں کرتے. جو اس نے سابق بلیک فوجی نے جو 5 پولیس والے مارے ہیں وہ افرو امریکن کو یا بلیک امریکہ کو ریپرزینٹ نہیں کرتا. اور اگر جو کیلیفورنیا میں واقعہ ہوا, اورلینڈو میں جو مسلمان جس نے یہ واقعات کیے,
وہ مسلمانوں کی نمائندگی نہیں کرتا,
وہ مسلمانوں کے نمائندگی نہیں.
بلکہ صدر صاحب تو اس سے بھی ایک قدم آگے گئے, انہوں نے
سوسائٹی کو بھی ہونا پڑے گا.
بالکل, آپ نے جیسے سنا ہوگا انہوں نے تو ریڈیکل اسلام کی ٹرم کی بڑے سخت الفاظ میں مذمت کی کہ ایسا اسلام کوئی ریڈیکلزم ہے ہی نہیں ہے.
بالکل یہی میں عرض یہ کر رہا ہوں. اس لیے یہ جو ہے نا وار آن ٹیرر کا جو ہول نظریہ ہے, مثلا میں آپ سے میں معاف کیجیے گا, میں ایک دو صرف اور چیلنجنگ ہیں جو دوسرے بھی جو پارٹیسپینٹ ہیں وہ بھی اس پہ بات کر سکتے ہیں. مجھے یہ بتایا ابھی خود ان کے اپنے جو ڈیموکریسی لبرل ڈیموکریسی نظام میں ویسٹ میں انگلینڈ میں رپورٹ آئی ہے وہ لارڈ کی نا, کیا میں ان کا نام بھول رہا ہوں, عراق وار کے بارے میں, اور انہوں نے کہا ہے کہ صاف غلط بیانی کر کے, اور لارڈ جو یہ بلیئر صاحب نے یہ ساری کی ساری لڑائی میں پورے ملک کو جھونک دیا. اچھا یہاں بھی بات ہو گئی کہ غلط بیانی کی گئی ہے, یو این کے سامنے کی گئی, کانگریس میں کی گئی, پبلک کے سامنے کی گئی. کیا کسی نے یہ ممکن ہے کہ ان پہ وار کرائم کے تحت ان پہ لاگو ہوں اور ان پہ بھی مقدمہ چلایا جائے ان لیڈرشپ پہ؟ ایسی بات نہیں ہو رہی نا, سارا کا سارا زور ہے ریئیکشن پہ اور وہ بھی جو غلط ہو رہا ہے. تو اس لحاظ سے میں کہتا ہوں یہ صحیح مکالمے کا وقت آ گیا ہے, اس میں بیٹھا جائے, اس میں مسلمان بھی بیٹھے جو ویسٹ میں رہتے ہیں نہیں رہتے, جو پالیسی میکرز ہیں مختلف فیت کے ہیں نہیں فیت کے ہیں, اور اس پہ ایک بڑی ایک انہیں صحیح معنوں میں معروضی گفتگو کرنے کی ضرورت ہے کہ ہم کہاں اٹکے ہوئے. اس لیے کہ جو حل تجویز ہو رہے ہیں, میں پولینڈ کے ایک وزیر کا بیان پڑھ رہا تھا جو بڑے رائٹسٹ پارٹی کے ہیں, ان کا تو یہ کہ علاج یہی ہے کہ کوئی امیگرینٹس کا علاقے نہیں ہونے چاہیے, کوئی نو گو ایریا نہیں ہونے چاہیے, فورنر نہیں ہونے چاہیے, اور اس کے بعد ہم بڑے چین سے رہیں گے.
صحیح, ہم آتے ہیں ذرا آفٹر میتھس کی جانب بھی, اس کے فوری اثرات کیا ہو سکتے ہیں جو ہمیں مستقبل قریب میں نظر آئیں گے. رضا چودھری صاحب, سب سے پہلے آپ اس کو رسپونڈ کیجیے گا. فوری اثرات آپ یورپ میں بالعموم اور خاص طور پہ فرانس میں بالخصوص آپ کیا اس کے نتائج دیکھتے ہیں؟
پہلی بات تو میں ویس صاحب کی بات کو آگے بڑھوں گا کہ انہوں نے کہا کہ یہ ایک خادی ٹولا ہے, یہ بالکل 100% کیا 200% درست ہے کہ یہ ایک خادی ٹولا ہے جن کی سرپرستی پہلے جہاں سے ہوتی رہی اور اب وہ ان کی دستوں سے باہر ہو گئے ہیں اور وہ جو ہیں یہ دہشت گردی پھیلا رہے ہیں. یہ جو واقعہ نیز کا واقعہ ہے, یہ اکیلا آدمی ہے جس کے اوپر غور کیا جا رہا ہے کہ یہ اکیلا نہیں کر سکتا, پوری دنیا حیران ہے, یہ دہشت گردی ہے, یہ کھلی دہشت گردی ہے. اگر وہ لوگ بھاگ کے جان نہ بچاتے تو وہاں اور زیادہ لوگوں کی جانیں جو ہیں وہ جا سکتی تھی اور اس سے زیادہ لوگ جو ہیں وہ زخمی ہوتے. یہ وہ خارجی ٹولہ ہے اور وہ ہی ایسے لوگوں کو جو بھٹکے ہوئے ہوتے ہیں
ان کو گمراہ کرتے ہیں. لیکن اب ذرا ریئیکشن کی جانب آئیے گا, ریئیکشن کیا ہوگا؟ کیونکہ آلریڈی امیگرینٹس جو ہیں فرانس کے اندر, اسپیشلی مسلم امیگرینٹس,
جو صورتحال ہے, 3 یہاں پر حملے ہو چکے ہیں. اس دوران میں نے کسی قسم کا کوئی بھی ایسا انلیگل ایکٹ نہیں دیکھا, کوئی اس قسم. وہ جو لوگ ہیں نا جو انتہا پسند ہیں, وہ ہر مذہب میں, وہ پہلے بھی جو ایک دوسرے کے خلاف تھے. یہاں یہ بھی دہشت گردی نہیں شروع ہوئی تھی تو مسجدوں کے باہر وہ سور کا گوشت پھینک دیا جاتا تھا بعض دفعہ کئی اشتعال انگیز کی. تو وہ لوگ جو ہیں وہ اب وہ تھوڑے تعداد میں ان میں بھی وہ اب اس چیز کو اور ہوا دیتے ہیں اور وہ کہتے ہیں کہ جی یہ اس طرف لے جایا جائے. میں میرے ذاتی مشاہدے کے مطابق میں نے فرانس میں کسی کے ساتھ اس سلسلے میں نا انصافی
صحیح. اور اب بھی آپ اس کی توقع نہیں کریں کہ کوئی ڈسکریمنیشن نہیں ہوگی. مختصر اب ہم اس کو سم اپ کرنے جا رہی ہیں. سنگین شاہ صاحب آپ بتائیے گا, اور اس میں میں چاہتا ہوں کہ جان کیری کا ایک مختصر سا ساؤنڈ بائٹ ہم آپ کو سنوا سکیں. جان کیری امریکی وزیر خارجہ, وہ کیا کہہ رہے ہیں؟ ایک تو انہوں نے یہ بات کی ہے اس ٹیرر اٹیک کے پس منظر میں خاص طور پہ کہ شام کے اندر ایکشنز جو ہیں وہ بڑھانے کی ضرورت آ گئی ہے. یہ ٹیرر اٹیک کم از کم یہ ریفلیکٹ کرتا ہے. جان کیری کیا کہتے ہیں, جو کہ کچھ دن پہلے یہاں پہ موجود تھے.
All over the world are looking to us and waiting for us to provide a faster and more.
آڈیو کوالٹی ٹھیک نہیں ہمارے پاس. فرانسوا اولاند کا بھی اسٹیٹمنٹ ہے لیکن وہ چونکہ اپنی فرینچ میں ہے, ہمارے آڈینس کے لیے سمجھنا مشکل ہوگا. سنگین شاہ صاحب آپ کوئکلی انالیسس دیجیے گا, آفٹر میچ کیا ہیں, اور پھر جو کیری کا اسٹیٹمنٹ ہے اس کے بعد کیا واقعتاً فوکس ایک بار پھر شام کے اوپر بڑھتا ہوا آپ کو نظر آتا ہے؟
جی جہاں تک میں ایک دو چیزیں پسوسر پہ کہوں گا, اس کے بعد بہت جلدی آپ کے سوال طرف آؤں گا. جہاں پہ آپ کے دیگر دو ساتھیوں نے کہا کہ یہ خوارج کا گروپ ہے, اس کو سمپلیفائی ہم نہیں کر سکتے کہ یہ خوارج کا گروپ ہے. ہاں بالکل ان کے طور طریقے بالکل خوارج کے ہیں, مگر جہاں بھی آپ ٹیررزم کا پروپیگنڈا دیکھیں گے وہ چیزوں کو بلیک اینڈ وائٹ میں دکھانے کی کوشش کریں گے, کافر اور مسلمان کے دکھانے کی کوشش کریں گے, اور کافر پھر کو پھر واجب القتل بنا دیں گے. اور جو ٹیررسٹ کا پروپیگنڈا ہوتا ہے اس کے بیچ میں گرے ایریا نہیں ہوتا. ٹیررسٹ کا پروپیگنڈا یہ ہوتا ہے کہ جو بھی ہمارے ساتھ نہیں ہے وہ دشمن ہے اور وہ واجب القتل ہے. تو یہ اس کا بلیک اینڈ وائٹ پروپیگنڈا ہوتا ہے. اس قسم کے بلیک اینڈ وائٹ پروپیگنڈے کے ساتھ انہوں نے یہ کہا, جیسے کہ پاکستان میں طالبان جو پروپیگنڈا کرتے تھے کہ اگر ہمارے ساتھ آپ لوگ جنگ نہیں لڑ رہے تو پھر آپ دشمن کے ساتھ ہو اور آپ کا قتل واجب القتل ہے. اسی طرح جو ابھی اسلامک اسٹیٹ کا جو پروپیگنڈا ہو رہا ہے وہ بھی اسی قسم کا ہے کہ جو بھی یورپ میں ٹیکس دیتا ہے وہ یورپ کی جو حکومتیں ہیں ان کا ہمکار ہے, ان کی مدد کر رہا ہے, اور ان کے ٹیکس کے پیسوں سے ہمارے اوپر بم برسائے جا رہے ہیں. تو یہ ان کا پروپیگنڈا ہے. تو اس کو اگر ہم ان کو خوارج کی نظر سے صرف دیکھیں تو پھر ہم ان کو ایک بہت بڑا جو کہ اکیڈیمک باڈی ہے ٹیررسٹ کے پروپیگنڈے کی, ہم اس کو شاید اگنور کر دیں, اور اس کو ہم خود ایک مذہبی مسئلہ بنا لیں. اس کو اگر ہم مین اسٹریم ٹیررسٹ کی طرح دیکھیں کہ ایک مین اسٹریم ٹیررسٹ ہے, دنیا جہان کا ہر ایک ٹیررسٹ اسی طرح کی بات کرتا ہے, وہ بھی بلیک اینڈ وائٹ ڈسٹنکشنز بناتا ہے, اور جو پھر دوسری سائڈ پہ جو ہوتا ہے اس کو سب کو واجب القتل بنا دیتا ہے. تو یہ صرف خوارج کے ٹیررسٹ کی بات نہیں تھی, ساری دنیا کے ٹیررسٹ کی ایسی بات تھی. ہاں ہمارے یہاں کے جو خوارج تھے انہوں نے بھی اسی قسم کا پروپیگنڈا استعمال کیا تھا. اس کے علاوہ جو کہ یہودیوں کے جو ٹیررسٹ تھے جن کو سکاری کہا جاتا تھا, جو کہ 2400 سال پرانی جو بات ہے, وہ بھی اسی قسم کا پروپیگنڈا استعمال کرتے تھے. اس کے بعد آپ کے ابھی اس کی ریمیفیکیشنز کی جو آپ بات کر رہے ہیں, ریمیفیکیشنز میں جو ہوں گی آبویسلی یہاں پہ اسی طرح کے ٹیررسٹ ان کے اسی قسم کے جو ایکسٹریمسٹ ہیں وہ ان کی صفوں میں بھی بیٹھے ہوئے ہیں. جو کہ آپ کے امریکہ میں جو ابھی آپ کے جو ٹرمپ صاحب ہو گئے, یا برطانیہ میں ہمارے ای ڈی ایل ہو گئے, یا بی این پی ہو گئے, یا فرانس میں آپ کا لپین کی جو پارٹی ہے وہ ہو گئے, وہ لوگ اس سے فائدہ اٹھائیں گے. جو ذیہوش شخص ہے جس میں ذرا سی عقل ہے وہ مسئلے کے حل کو دیکھے گا, اور مسئلے کا حل یہی ہے کہ فرانس سوری یہ سیریا میں بیٹھا ہوا جو اسلامک اسٹیٹ ہے اس کے ساتھ اس کا کوئی ایک پرماننٹ حل نکالا جائے, اور اس پرماننٹ حل کے بعد ہی کہیں کچھ نکل جائے.
پولیٹیکل سولوشن, ہماری اور بھی ایکسپرٹ سے بات ہوئی, وہ یہ کہتے ہیں کہ عراق اور شام جیسے ممالک جہاں پہ پولیٹیکل اسٹیبلٹی نہیں ہے اس کا حل وہاں پہ نکالا جائے تو الٹیمیٹلی داعش کو شکست دینے میں مدد ملے گی. سنگین شاہ صاحب آپ ہمارے ساتھ رہیں گے اگلے سیگمنٹ میں بھی. بخاری صاحب آپ اس کو وائنڈ اپ کیجیے گا, لیکن تھوڑا جو پولیٹیکل امپیکٹ ہو رہا ہے فوری طور پہ جو ہمیں رد عمل سامنے آیا ہے ہلری کلنٹن کی جانب سے بھی, اور ڈونلڈ ٹرمپ جو کہ اس وقت لیڈنگ اور متوقع امیدوار ہیں اپنی اپنی پارٹیوں کے صدارتی انتخابات میں. ڈونلڈ ٹرمپ ہمیشہ کی طرح ان کا ایک مختلف اسٹانس ہے, وہ یہ کہتے ہیں کہ جنگ ہے اور یہ جنگ جو ہے آپ بالکل لڑی جانی چاہیے, سخت جواب دیا جانا چاہیے ان کو, یہ وہ لوگ ہیں جو بنا وردی کے لڑ رہے ہیں اور ہمارے لوگوں کو ان کا سامنا ہے, تو اس کے لیے بڑا سخت ریسپانس آنا چاہیے. جو کوٹ کیا گیا وہ یہ کہ ایک طرح سے وہ کہتے ہیں کہ ایک ان کے خلاف اعلان جنگ ہو. ہلری کلنٹن وہ یہ کہتی ہیں کہ یہ مختلف جنگ ہے, ایسا اقدام نہیں, میں ان کا موقف بیان کر رہا ہوں, یہ ایسا اقدام نہیں لینا چاہیے جو پازیٹیو جس کے اثرات نہ ہوں, اتحادیوں کے ساتھ مل کر کام کرنا چاہیے, بوٹس آن گراؤنڈ ایسے کسی جگہ پہ بلا وجہ نہیں ہونے چاہیے, اور انٹیلیجنس شیئرنگ جو ہے اور انٹیلیجنس کا جو نظام ہے اس کو بہتر بنایا جانا چاہیے. تو یہ بہرحال پولیٹیکل جو کیمپین ہے امریکہ کے اندر اس کو بھی متاثر کرتا ہوا یہ واقعہ نظر آتا ہے دہشت گردی کا. آپ کیا کہیں گے ان پولیٹیکل امپیکٹس کے بارے میں اور جو یہاں پہ اب مباحثے ہو رہے ہیں اس کے بارے میں؟
جی اس میں پہلی بات یہ ہے کہ دیکھنا یہ جو وار ہے یہ کوئی نئی بات تو نہیں ہے نا, پچھلے 15 سال سے وار آن ٹیرر تو چل ہی رہی ہے نا.
صحیح.
موقع تو یہ ہے کہ وار آن ٹیرر کا جائزہ لیں,
اس کا تجزیہ کریں کہ کیا کامیابی ہو رہی ہے کیا نہیں ہو رہی, اور اس کا بھی موقع دیں کہ اس کا بھی موقع آنا چاہیے کہ یہ بھی انالیسز کریں کہ سارا کچھ یہ جو ہے عراق وار کے بعد شروع ہوا ہے, سارے یہ جو خود کش حملے ہیں, یہ ساری آرگنائزیشن ہیں اس کے بعد, تو وہ وار جو ہے وہ کیا ہے, وہ جسٹ وار تھی جو کرسچن تھیولوجی کے بارے میں ہے, اور اس میں کیا غلط بیانی تھی, یہ بھی ساتھ ساتھ انالیسز ہونے چاہیے. تو یہاں جو مقابلہ ہے, دیکھیں نا, یہ تو ایک الیکشن کے فائدہ اٹھانے کی بات ہے. یہاں بہت ڈیبیٹ ہو رہی ہے کہ بھائی این ممکن ہے اکتوبر سے پہلے اگر کوئی بہت بڑا اس طرح کا معاملہ ہو گیا تو شاید ٹرمپ صاحب الیکشن جیت جائیں, اس طرح کی ڈیبیٹ بھی ہو رہی ہے. مسئلہ یہ ہے کہ جو ریئیکشن ہے اس میں ایک تو ہے انٹرنیشنل ریئیکشن ہے کہ یہ جیسے فرانس کا ہے یا جو ٹرمپ صاحب کہہ رہے ہیں اور کچھ نہ کچھ کلنٹن نے بھی کہا, تو بات یہ ہے کہ وہ تو یہ کر سکتے ہیں, ظاہر ہے یہ ان کے پاس وسائل ہیں, لیکن انہیں جب بھی یہ بیٹھیں گے اپنے پالیسی انالیسز کریں گے تو یہ دیکھیں گے پچھلے 15 سال میں جو بھی ایسکلیٹ کرتے رہے ہیں وار آن ٹیرر اس کا کیا نتیجہ نکلا ہے, تو اس میں اس کو کیا صحیح طریقہ ہونا چاہیے. نمبر ایک. نمبر دو, جو ڈومیسٹکلی یہ جو سے نیوٹ گنگرس صاحب نے کیا یا کچھ اور لوگ بھی کہہ رہے ہیں, اور آپ دیکھیے گا میڈیا میں کامنٹس کے سیکشن میں نا بہت سارے لوگ بڑے سخت کامنٹس کر رہے ہیں کہ بس جو مسلمان ہے ڈپورٹ کر دو, بین کر لو, تو کیا اس سے مسئلہ ختم ہو جائے گا؟ تو اس لحاظ سے یہ تو ان امیرکن ہے, امیرکن ویلیوز کے خلاف جو ساری باتیں کر رہے ہیں. تو یہ اگر یہ بلیکس کے ساتھ ہے بلیکس کو ڈپورٹ کر دو, اسپینش کے ساتھ ہے اسپینش کو کر دو, مسلمانوں کے ساتھ ہے مسلمانوں کو کر دو, تو رہے گا یہاں پہ کون؟ تو اس میں یہ ہے کہ فیئر تو ہے مسلمانوں میں. تو جہاں تک مسلمانوں میں ریئیکشن کا ہے, میں آپ سے عرض کروں کہ مسلمانوں میں میرا خیال ہے بالکل بلا شبہ ایک فیئر کی فضا ہوتی ہے ہمیشہ جب واقعہ ہوتا ہے. ایون یہ جب ڈیلس کا واقعہ ہو رہا تھا تو مسلمان سارے دعا کرتے ہیں یا اللہ کو مسلمان نہ ہو, مسلمان کا نام نہ آئے, مسلمان, یہ ایک فضا ہے. لیکن اس کے ساتھ ساتھ مسلمان کمیونٹی نے یہ بھی سیکھا ہے یہاں پہ کہ یہ جو ڈسکریمنیشن کی فضا ہے مختلف وجوہ سے, یہ افرو امریکن کے خلاف رہی ہے, یہ کیتھلک کے خلاف رہی ہے, جوش کے خلاف رہی ہے, جیپنیز کے خلاف رہی ہے, اس سوسائٹی نے بڑے بڑے ایکشن بھی کیے ہیں, 120,000 جیپنیز کو انٹرنمنٹ کیمپوں میں بھی ڈال دیا ہے. لیکن ساری کمیونٹیز نے فائٹ بیک کیا آپس میں متحد ہو کے, سوسائٹی میں کام کر کے, الائنسز بنا کے, انوالو ہو کے. تو مسلمان بھی وہی کر رہے ہیں کہ مسلمان کہہ رہے ہیں کہ یہاں پہ مسلمانوں نے ساری آرگنائزیشن مل کے یو ایس سی ایم او بنا, یو ایس کاؤنسل آف مسلم آرگنائزیشن ہے, ساری مساجد, کہ بھائی ہمیں پولیٹیکل پروسیس میں انوالو ہونا ہے, ہمیں ووٹنگ رجسٹرڈ ہونا ہے ووٹنگ کے لیے, لوکل الیکشن میں, پریزیڈینشیل الیکشن میں, ساتھ ساتھ ہمیں سوشل سروس کے فیلڈ میں, یہاں غریبوں کے لیے, ہمسایوں کے
سسٹم کے اندر اپنا کردار بڑھانا ہے اور اس کے ساتھ ساتھ انگیج ہونا ہے.
تو اس لحاظ سے مسلمان اور الائنسز کرنے ہیں. اس دفعہ میرا خیال ہے امریکہ میں رمضان کے دوران میکسیمم نمبر افطار ڈنر ہوئے انٹر فیتھ مساجد کے اندر,
یہ پہلے کبھی, جو کہ بڑی اچھی بات ہے, یہ شو کرتا ہے کہ انگیجمنٹ ہو رہی ہے. جی,
تو اس لحاظ سے مسلمانوں میں بھی یہ ڈیفائنس کا زمانہ ہے, ریزیلینس کے لحاظ سے کہ اپنا بھائی ہم ہیں یہاں پہ اور اس کے علاوہ کوئی چارہ کار نہیں ہے, نہ ہمیں یہ چارہ کار ہے, نہ ہم یہ کر سکتے ہیں کہ بالکل علیحدہ ہو جائیں اور اپنے
آئسولیٹ
میں بند ہو جائیں, یہ کوئی راستہ نہیں ہے, بلکہ ہمیں انوالو ہونا پڑے گا اور ایک اچھا شہری, اچھا مسلمان, اچھا امریکن دوسروں کی ہیلپ کرنی ہوگی, مدد کرنی ہوگی, کیئر کرنا ہوگا, تو اسی سے ہم کو راستہ آگے نکال سکتے ہیں.
بہت شکریہ ڈاکٹر زید بخاری صاحب, سینٹر فار اسلام اینڈ پبلک پالیسی, آپ واشنگٹن سے ہمارے ساتھ تھے. ہمارے ساتھ سنگین شاہ صاحب موجود ہیں لندن سے, انسرجنسی ریسرچ گروپ, کاؤنٹر انسرجنسی ریسرچ گروپ, کنگز کالج لندن سے وابستہ ہیں. رضا چودھری صاحب, آپ نے میں پیرس سے جوائن کیا, آپ کا بہت شکریہ. چند سیکنڈ کی ایک بریک کے بعد واپس آئیں گے تو سنگین شاہ صاحب اور شوکت پراجا صاحب, سینئر صحافی اسلام آباد سے تجزیہ کار, انہوں نے ہمیں جوائن کیا ہے, اور بات ہم کریں گے کچھ افغانستان سے آنے والی ڈیولپمنٹس پہ. پروگرام خط آپ کے ہر اتوار کو پاکستان میں رات 9 بجے سے 10 بجے تک اور بھارت میں رات 9:30 بجے سے 10:30 بجے تک مخصوص موضوعات پر ماہرین اپنے خیالات کا اظہار کریں گے, اور آپ فون کر کے ان سے سوال بھی کر سکتے ہیں. فیس بک پر بھی آپ موضوع کے بارے میں اپنے خیالات کا اظہار کر سکتے ہیں. سنیے اپنے خطوں کے جواب ای میل اور فیس بک کے پیغامات مدثر منظر کے ساتھ. वॉइस ऑफ अमेरिका के प्रोग्रामों के बारे में अपनी राय दीजिए और शामिल हो जाइए हमारे लाइव शो में। मुफ्त कॉल करने के लिए हमारा नंबर है 0800-777-89।
अगर मालूमात का खजाना और एनसाइक्लोपीडिया का नाम है तो वॉइस ऑफ अमेरिका के प्रोग्राम है। अगर किसी को माँ की गोद का प्यार नहीं मिला, अगर वो चाहता है जिंदगी में मिले, तो वो रेडियो है।
जो चीज किसी को अच्छा लगता है तो हमेशा तक सुनता रहता है।
माशाल्लाह आपके सब प्रोग्राम काबिले तारीफ हैं, बहुत अच्छी मालूमात होती है, पूरी दुनिया की खबरें देते हैं, हम लोग बहुत पसंद करते हैं।
फेसबुक पर रابطے के लिए लॉगिन कीजिए facebook.com/listenersletter और ईमेल के लिए पता है urdu letters@voanews.com। खत आपके। प्रोग्राम जहांरंग में आपका खैर मकदम। मैं हूं असद हसन और प्रोग्राम के इस हिस्से में हम बात करेंगे अफगानिस्तान की इंटेलिजेंस के सबक सरबरा वो कुछ दस्तावेजात मुनकशिफ कर रहे हैं, मंजर आम पर लेके आ रहे हैं, जिसमें वो दावा कर रहे हैं कि वो पाकिस्तान की इंटेलिजेंस एजेंसी और पाकिस्तान की मिलिट्री इंटेलिजेंस की जानब से जो तालिबान को सपोर्ट है उसके लिए वो कुछ दस्तावेजात उनके बकौल वो दिखा रहे हैं। इन दस्तावेजात की आज़ाद ज़राए से तस्दीक नहीं हो सकी है कि ये कितने अथेंटिक हैं। अफगानिस्तान की अपनी हुकूमत जो सदर अशरफ गनी हैं उन्होंने भी इस पे कोई तबसरा नहीं किया और पाकिस्तानी ऑफिशियल से भी हमारे वॉइस ऑफ अमेरिका इस्लामाबाद ब्यूरो ने जब रबता किया तो उन्होंने भी इस पे तबसरा करने से इनकार किया है। लेकिन जो डॉक्यूमेंट सामने आए हैं उसके मुताबिक दावा ये किया है रहमतुल्ला नबी साहब ने, जो कि फॉर्मर इंटेलिजेंस चीफ रहे हैं अफगानिस्तान के, उनका दावा यह है कि मुख्तलिफ जो ऑफिशियल्स हैं इंटेलिजेंस के ISI के, उन्होंने अपने हेडक्वार्टर्स को जो रिपोर्ट किया तो कुछ डॉक्यूमेंट्स उनके बकौल उनके पास हैं, उन्हीं रिपोर्टिंग की नकूल उनके पास हैं, जिसमें एक तो ये बताया गया 5 अगस्त को एक लेटर लिखा गया कि अफगान तालिबान जो मौजूद हैं नॉर्दर्न एरियाज में, माफी चाहता हूँ, शुमाली वज़ीरिस्तान में, वहाँ पे ऑपरेशन के सबब उनको मूव करना पड़ रहा है और इसलिए पिशावर के अंदर उनके लिए घरों का बंदोबस्त किया जा रहा है। इसी तरह साथ साथ वहाँ पे ये भी बताया गया मुख्तलिफ कि उनके लिए कहाँ पे किस नौयत की मदद की या वो ज़रूरत है, ये भी वहाँ पे दावा किया गया है उनकी जानिब से। और साथ साथ ये कि एक पेमेंट ऑर्डर जो हैं वो किए गए उन मिलिटेंट्स और उनकी फैमिलीज़ के लिए जिन्होंने काबुल पर हमला किया था। इसी तरह के 3-4 वाक़ात हैं जो उन्होंने ख़ासतौर पर अपने डॉक्यूमेंट्स की सूरत में सामने लाए हैं और उनका दावा ये है कि इसका मकसद सूरत हाल आम आदमी को क्लियर करना है, उनको अंधेरे में रखना नहीं है। शौकत प्राजा साहब हमारे साथ मौजूद हैं इस्लामाबाद से, उन्होंने हमें ज्वाइन किया और संगीन शाह साहब पहले से हमारे साथ हैं। संगीन शाह साहब आप ज़रा इंटेलिजेंस के इश्यूज़ को भी लुक आफ्टर करते हैं, मैं जानना ये चाहूँगा कि क्या जनरली इंटेलिजेंस के इदारे इसी तरह ऑपरेट करते हैं और बाकायदा तहरीर या दस्तावेज़ की सूरत में अपने जो उनकी एक्टिविटीज़ होती हैं जो बज़ाहिर खुफिया होती हैं उसके वो डॉक्यूमेंट्स छोड़ जाते हैं?
जी ये जो मौसूफ बात कर रहे हैं, ये जो रहमतुल्ला नबी साहब है, एक तो मैं पहले इनसे बात शुरू करता हूँ, उसके बाद में पाकिस्तान की ISI और मिलिट्री इंटेलिजेंस की ऑपरेशंस की जो प्रोसीजर्स हैं उनकी तरफ आता हूँ। जहाँ तक रहमतुल्ला नबी साहब का ताल्लुक है, ये तो अफगानिस्तान की NDS को, जो कि उनकी नेशनल डिफेंस सर्विसेज हैं जो भी हैं, उसको छोड़े हुए इनको काफी अर्सा हो गया है। जो एक आदमी एक दफा अपनी पोस्ट से चला जाता है, अपनी वो इंटेलिजेंस सर्विसेज की पोस्ट को छोड़ देता है, तो उसको वो सारी प्रिविलेजेस भी मिलना खत्म हो जाती हैं। उसका वो जो क्लियरेंस जो होती है, जहां से वो जाकर दफ्तर के अंदर जा सकता है और वहां पे जाके डॉक्यूमेंट्स को एक्सेस कर सकता है, वो सारी क्लियरेंस उनकी खत्म हो जाती है। मगर हम अफगानिस्तान की बात कर रहे हैं तो शायद इनके प्रोटोकॉल इतने टाइट ना हो, शायद ये रहमतुल्ला नबी साहब अभी भी अंदर बाहर जाते हो वहां पे,
नहीं लेकिन इनको रिजाइन करना पड़ा था क्योंकि
खत मिल गए। पहला सवाल ये मैं पूछूंगा कि इनको ये खतूत अब कैसे मिले, जब ये इंटेलिजेंस के चीफ थे उस वक्त उनको ये खतूत क्यों नहीं मिले? अगर उनको उस वक्त मिले थे, उन्होंने उस वक्त क्यों नहीं ये खतूत मंजर आम पे लेकर आए कि अब ये लेकर आ रहे हैं? चलें, पहली बात तो ये। दूसरी बात ये है कि क्या पाकिस्तानी इंटेलिजेंस इस तरह के चिट्ठियां लिखते हैं एक दूसरे को? ये तीन खत ऐसे हैं जिनके पर जो इन्होंने जाहिर पेश किए उनके सामने, 1 अगस्त 2014 में लिखा गया, जिसके सब्जेक्ट है Arrangements of secure houses and protection of Afghan Taliban and their leadership. कि मतलब जाके उनके लिए जो अफगान तालिबान की लीडरशिप है उनके लिए सिक्योर हाउसेज के वो करें। अफगान तालिबान का तो अभी लीडरशिप का तो हमें पता चला था कि अभी करीबी दिनों में को तो पाकिस्तान की हुकूमत के ऊपर डिपेंडेंट ही नहीं थे अपनी घरों की तलाश के लिए। वो जो अफगानिस्तान तालिबान का जो लीडर था वो तो कभी दुबई में होता था, कभी ईरान में होता था, कभी पाकिस्तान में होता था, उसको घर किराए पे लेने के लिए पाकिस्तान इंटेलिजेंस से लेने की क्या जरूरत थी। दूसरा फिर उन्होंने कहा कि काबुल एयरपोर्ट पे जो अटैक्स हुए हैं उसके लिए जो पेमेंट की रिलीज थी वो जुलाई 2014 के एक और खत की बात कर रहे हैं, जो कि उनमें उन्होंने कहा है कि चार हक्कानी नेटवर्क के मेंबर्स जो है उनके लिए $31,000 पर बंदे का ये अटैक का ये हुआ है। मस्का खेज बातें हैं, ये मक्का खेज बातें हैं। और ये आपको एक बात एक आपसे बेसिक बात बताऊं कि उनका मकसद क्या है। उनका मकसद इस वक्त प्रोपेगेंडा करना है, और ये प्रोपेगेंडे का जो एम है, जो ऑडियंस है, वो अफगानिस्तान की अपनी आवाम है। अफगानिस्तान की आवाम अब एक तरीके से अगर हम कह रहे हैं उनको उसका इतना इत्तेफाक नहीं है कि वो एक एस्टेब्लिश इंस्टीट्यूशंस के प्रोटोकॉल्स को समझें, क्योंकि उनके पास इंस्टीट्यूशनल हिस्ट्री ऐसी खास नहीं है। तो एक अफगानिस्तान की आवाम के लिए प्रोपेगेंडा कारामद हो सकता है, वो तो इस बात को समझ सकते हैं, मगर बाकी दुनिया में मस्का खेज सी बात है।
अफगानिस्तान का वर्जन हमने पिछले प्रोग्राम में जो बात की थी जलमे खलीलजाद की, जो यहाँ पे सब कमेटी कांग्रेस की उसके सामने हियरिंग थी, चूंकि अफगानिस्तान से हमारे साथ कोई मौजूद नहीं है, तो अफगानिस्तान में इंटेलिजेंशिया के अंदर और गवर्नमेंट के लेवल पे क्या इस नोयत के बयानात का अमूमी रद्देमल रहा है, तो उस पर उन्होंने हमें बताया था कि अमूमन अफगानिस्तान की जो गवर्नमेंट है उन्होंने जलमे खलीलजाद की जो स्टेटमेंट से कम व बेश इसी नोयत के थे, जिनमें इल्ज़ाम यही था कि ISI या मिलिट्री इंटेलिजेंस सपोर्ट कर रही है, तो उस पर अफगान गवर्नमेंट उनके ख्याल में उसने भी इत्मीनान का इजहार किया और पब्लिक लेवल पर भी एक इसके साथ हम आवाज़ होती हुई नज़र आते हैं लोग भी। तो ये एक रिएक्शन था अफगानिस्तान के अंदर, तो मैंने एक मौका बयान किया है। शौकत बराजा साहब, आपका मैं एनालिसिस भी चाहूँगा, रिएक्शन भी चाहूँगा। ऑफिशियली पाकिस्तान से कुछ नहीं कहा गया है, लेकिन आपके ख्याल में अमूमन इस तरह के बयानात पे क्या रिएक्शन आता है ISPR से भी, पाकिस्तान के फॉरेन ऑफिस से भी, और जनरली पाकिस्तान के अवाम का परसेप्शन क्या है, जिस नोयत की ये वॉर है, जिस नोयत की मिलिटेंसी है, पाकिस्तान की इंटेलिजेंस एजेंसी जिस तरीके से काम कर रही हैं, उसका तशख्स मुल्क के अंदर क्या है?
देखिए, अगर मैं ऑफिशियल होता और आप इस ऑफिशियल से ये जो आज जो कुछ रहमतुल्लाह नबीन ने कहा है उससे बात करते हैं, तो मैं ऑफिशियली आपको बताता कि जी ये इतनी फजूल एब्सर्ड चीज है कि इससे ये तो तबसरे के काबिल भी नहीं है। ये स्पेसिफिक मैं आपको बात कर रहा हूँ कि ये इतनी अजीब सी बात है।
और वैसे मैं कहता कलाम इसी तरह का तबसरा पाकिस्तान के फॉरेन ऑफिस ने जलमे खलीलजाद के स्टेटमेंट पे दिया था, हमने बात की और उन्होंने कहा कि हम इस पर तबसरा भी नहीं करना चाहते क्योंकि उनका एक करेक्टर ऐसा रहा है हमेशा पाकिस्तान पे इल्जाम लगाने का। जी आगे जारी रखिएगा।
जी, तो मैं ये कहना चाह रहा हूँ कि ये इतनी फजूल और लुख बात है, इस पर तो मेरा ख्याल है इसको तो टेकअप ही नहीं करना चाहिए। दुनिया में जो इंटेलिजेंस एजेंसी के ऑपरेशन होते हैं, स्टिंग ऑपरेशन होते हैं, वो कोई खतूस नहीं लिखे जाते, वो कोई लेटर हेड नहीं छोड़े जाते कि रहमतुल्ला नबीन के हाथ आ जाए। और वो जो है संगीन खान अभी दुरुस्त कह रहे थे कि जब वो सर्विस में थे, NDS को हेड कर रहे थे, तो उस वक्त अगर नहीं आया हाथ तो आज उनके हाथ में कैसे आ गए। और अगर वो उस वक्त छुपा के बैठ गए लेटर को लेके और आज वो रिलीज कर रहे हैं, तो उनके खिलाफ तो सीक्रेट एक्ट के तहत मुकदमा चलना चाहिए। सरकारी कागजात को इस तरह से दिखा रहे हैं। और दूसरा बात यह है कि ये हमारे एक रिपोर्टर ने हमें ये सलूट टेलीविजन पर जो चला वो दिखाया, तो वो जो मनोग्रहण है पाकिस्तान के इन इदारों के, वो मनोग्रहण ही गलत छापा हुआ है, वो मनोग्रहण नहीं है जो पाकिस्तान के इदारों का है। इसलिए मैं कह रहा हूँ कि ये एक बेसलेस चीज है।
जी, तो प्राजा साहब हमारे साथ रहिएगा, इससे जरा हम बात को आगे बढ़ा के ले जाते हैं, जरा पाकिस्तान और भारत के ताल्लुकात को देखते हैं, खास तौर पे भारत के ज़ेरे इंतज़ाम कश्मीर में जो जारी कशीदगी है, जो स्ट्राइक्स हैं, जो कर्फ्यूज़ हैं और जो कैजुअलिटीज़ हैं उसके पस मंज़र में। आपका बेहद शुक्रिया संगीन शाह साहब, आपने हमारे लिए वक्त निकाला, पिछले दोनों सेगमेंट्स में आप हमारे साथ मौजूद रहे। चंद सेकेंड की एक ब्रेक के बाद वापस आएंगे और बात करेंगे पाकिस्तान और भारत दोनों मुल्कों के दरमियान किस नौयत की कम्युनिकेशन हो रही है, खास तौर पर कश्मीर में होने वाली वायलेंस के बाद।
आवाज है दोस्त इनामी मुकाबला मेरी कहानी।
जब मैं 10 साल का था, 12 साल का था, तो मैंने गिटार सीखना शुरू कर दिया था।
हमारी और आपकी जिंदगियों में जन्म लेने वाली ऐसी कहानियाँ जिन्हें अक्सर कोई सुनने वाला नहीं होता।
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है।
बहुत डर लगता है, तो बच्चे लोग को मारते हैं, बिजली ऐसा करंट लगाते हैं।
माइक्रोफोन की दूसरी जानिब नहीं बल्कि उसके सामने हमारे साथ साथ मुंतखब कहानियों को हम आपकी अपनी आवाज में उर्दू रेडियो और वेब पर सुनवाएंगे।
प्रोग्राम में नशर होने वाली हर कहानी किसी न किसी इनाम की मुस्तहक होगी।
फोन से रब्ता करते 2 लाख रुपया लाओ,
اپنے بچیاں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی وائس آف امریکہ اردو سروس پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد پاکستان.
اور بھارت میں ہمارا پتہ ہے میری کہانی وائس آف امریکہ اردو سروس پی او باکس نمبر 5437 یا 5437 نئی دلی 110011 بھارت. اردو سروس کے یہ پروگرام میڈیم ویو 972 پر پاکستانی وقت کے مطابق روزانہ شام 7 بجے سے صبح 7 بجے تک نشر ہوتے ہیں.
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے urdu.voa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
پروگرام جہانگ میں آپ کا خیر مقدم. وائس آف امریکہ جی پروگرام آپ سن رہے ہیں. بھارت کے زیر انتظام کشمیر کے اندر کشیدگی برقرار ہے. کرفیو میں یا کرفیو جن علاقوں میں لگایا گیا ہے وہاں پہ بھی وسعت آ رہی ہے. خاص طور پہ یہ واقعہ علیحدگی پسند کمانڈر برہان الدین وانی کی سیکیورٹی فورسز کے ہلاکت کے بعد وہاں پہ بڑے پرتشدد مظاہرے سامنے آ رہے ہیں, جس میں اب تک کم از کم 34 افراد کی ہلاکت رپورٹ ہو چکی ہے. پاکستان ایک اسٹیک ہولڈر ہے, اپنے آپ کو خیال کرتا ہے کشمیر کے معاملے پہ. یہ متنازع علاقہ ہے دونوں ملکوں کے درمیان, اور جتنی بھی کشیدگی ہے یا رہی ہے یہاں تک کہ جو جنگیں بھی لڑی گئی ہیں اس میں ایک بنیادی وجہ کشمیر کا تنازع ہے. پاکستان نے آفیشلی بھی آج اس کے اوپر پرائم منسٹر میاں نواز شریف نے ایک اپنی جو کیبنٹ میٹنگ جس کو چیئر کیا اس میں انہوں نے اس کی مذمت کی کشمیر کے اندر جو حالات جاری ہیں, اور اس کے ساتھ ساتھ جو حزب المجاہدین کے کمانڈر ہیں ان کی ہلاکت کی بھی مذمت کی, اور اس کے بعد پھر جو فیصلہ کیا گیا اس کے مطابق پاکستان کے اندر ایک یوم سیاہ منانے کا اعلان کیا گیا غالباً 19 جولائی کو. اسی ریفرنس میں یقیناً بھارت کو اس سے زیادہ خوشی نہیں ہوگی. یہ دونوں ملک جو اپنے تعلقات بہتر بنانے کے لیے بھی اسٹرگل کرتے ہوئے نظر آتے ہیں اس فرنٹ پہ, وہاں پہ کشیدگی بڑھتی ہوئی نظر آ رہی ہے. مزید گزشتہ روز اقوام متحدہ کے اندر بھی پاکستان کے مندوب نے جب اس پہ آواز بلند کی تو بھارت کی جانب سے بھی سخت جواب سامنے آیا, جس میں یہ کہا گیا کہ ایک ایسی اسٹیٹ بھارت کے نقطۂ نظر کے بقول جو ٹیررزم کو پروموٹ کرتی ہو اس کو یہ حق نہیں پہنچتا کہ وہ انسانی حقوق کی خلاف ورزیوں پہ بات بھی کرے. تو یہ اس وقت کی صورتحال ہے. انالیسز ہم کوئک لیں گے. ہمارے ساتھ شوکت براجہ صاحب موجود ہیں اسلام آباد سے, ہمیں جوائن کر رہے ہیں. پروفیسر نور احمد بابا کشمیر یونیورسٹی سے وابستہ ہیں, پولیٹیکل انالسٹ ہیں, وہ کشمیر سے ہمارے ساتھ ہیں. اور پرتاپ سوم ونشی ایڈیٹر ہندوستان ٹائمز, وہ ہمیں جوائن کر رہے ہیں سیگمنٹ کے اندر. براجہ صاحب پہلے پاکستان کا رد عمل بتائیے گا, بڑا نپت اللہ ہے. آپ کے خیال میں کتنا وہ پاکستان کے ملٹری پولیٹیکل جو انسٹیٹیوشنز ہیں ان کی آواز کو باور کراتا ہے؟ بتایا گیا ہے کہ لائن ڈراپ ہو گئی ہے. پرتاپ سوم ونشی صاحب آپ بتائیے گا کشمیر کے واقعات کس حد تک کشیدگی کا سبب بن رہے ہیں بذات خود کشمیریوں اور دلی کے درمیان, اور پھر پاکستان اور اسلام آباد اور دلی کے درمیان.
دیکھیے جیسا آپ نے کہا یہ دو سوال ہیں. پہلی چیز تو یہ کہ چونکہ یہ سوشل میڈیا کا زمانہ ہے, اس لیے ٹیررزم کو یا کشمیر کے جو اندرست ہے اس کو ابھی چونکہ معاملے ہوئے ہیں اس لیے ہم کو لگ رہا ہے کہ بہت بڑی چیز ہے, اور یہ برہان وانی کے مارے جانے کے بعد سے کہ بہت بڑا کوئی جرم ہو رہا ہے, مطلب اس طرح سے پاکستان اس کو پینٹ کرنے پہ آ گیا ہے. تو اب آج کے حالات وہاں پہ یہ ہیں کہ اگر آپ 1991 سے دیکھیں تو وہاں پہ بہت سارے معاملے گھٹے ہیں. الیکشنز میں 60% کے نیئر بائی پول ہوا ہے. کشمیر میں جو ہندوستان کے دوسرے علاقوں میں آپ دیکھیے وہ لیول آف جو پرسنٹیج ہے وہ نہیں رہا ہے. تو یعنی کل ملا کے کشمیر میں اس طرح کا جو اندرس تھا وہ گھٹتا آیا, اور جو ایکٹیو ٹیررسٹ نمبرز ہیں وہ اس زمانے میں نیئر بائی 7000 بتائے جاتے تھے, آج 200 کے آس پاس ہیں. تو ابھی کیا ہے کہ یہ چونکہ اس وقت معاملہ زیادہ آپ کو گرم اس لیے لگ رہا ہے کہ برہان وانی کے بارے جانے کے بعد چاہے سوشل میڈیا ہو چاہے ٹیلی ویژن ہو چاہے باقی جگہوں پہ ہو, اور پاکستان جیسے ہوتا ہے کہ ایک آگ جل رہی ہے اس آگ میں گھی ڈالنے کا کام کر رہا ہے وہاں سے, اور وہ اس طرح سے پینٹ کر رہا ہے جیسے جانے کتنا بڑا جرم وہاں ہوا جا رہا ہے, جانے کتنی بری چیزیں ہوئی جا رہی ہیں. مجھے لگ رہا ہے کہ اگر کہیں کوئی چیز اس طرح سے کسی بھی اسٹیٹ میں اگر اس طرح کی وارداتیں ہوں گی تو کہیں نہ کہیں اس سے سختی برتنا ضروری بنتا ہے.
جی شوکت براجی صاحب, آپ سے ہمارا دوبارہ رابطہ بحال ہو گیا ہے. آپ سے جاننا چاہوں گا اسلام آباد کے بارے میں کہا یہ جاتا تھا پچھلے خاص طور پہ مشرف ایرا کے بعد سے لے کے اب تک کہ کہیں نہ کہیں کشمیر کا مسئلہ جو ہے وہ بیک برنر پہ چلا گیا ہے، لیکن اس واقعے نے ایک بار پھر یہ لگتا ہے کہ کشمیر کے اندر بھی، بھارت کے زیر انتظام کشمیر میں بھی کافی ایک سخت ریئیکشن ہے، لوگ سڑکوں پہ ہیں، اور اسلام آباد بھی پوزیشن لے رہا ہے۔ یوم سیاہ منانے کا اعلان کیا گیا، پارلیمنٹ کا مشترکہ اجلاس وہ بلایا گیا ہے۔ پاکستان کے انٹرنل پولیٹیکل سچویشن کے پس منظر میں بھی اب ہمیں بتائیے گا کہ پاکستان اس مسئلے کو کتنا سیریسلی لے کے آگے بڑھ رہا ہے۔ اقوام متحدہ کے فورم پہ بھی اس پہ بات کی گئی ہے۔
جی بالکل، جو اس حالیہ جو مقبوضہ کشمیر میں ہلاکتیں ہوئی ہیں بھارتی افواج کے ہاتھوں، بھارتی لا انفورسمنٹ ایجنسیوں کے ہاتھوں، اور 40 سے زیادہ لوگ آج تک شہید ہو چکے اور اس کے علاوہ 500 کے قریب زخمی ہو چکے، تو بنیادی چیز تو ان کشمیریوں کی ڈٹرمینیشن اور ول ہے کہ وہ اتنی قربانیوں کے باوجود، اتنے ظلم کے باوجود وہ اپنے حق کے لیے کھڑے ہیں اور وہ حق کی بات کر رہے ہیں۔ پاکستان کی جو پولیٹیکل تناظر میں آپ نے بات کی، اور زیادہ تو پاکستان میں آپ کو معلوم ہے کہ کشمیر پر ایک کنسنسس ہے پاکستان کے اندر، کوئی حکومت ہو کوئی پارٹی آ جائے کشمیر کے بارے میں ایک اتفاق رائے موجود ہے۔ لیکن ماضی میں جس طرح سے وزیر اعظم نواز شریف نے پیسفل نیبرہڈ کی بات کی اور انڈیا کے ساتھ تعلقات بہتر کرنے کے لیے انہوں نے اپنی پالیسی اپنائی، وزیر اعظم کے اوپر پہلے تنقید ہوتی تھی، وزیر اعظم کے اوپر پہلے کہا جاتا تھا کہ یہ سافٹ ٹوورڈز انڈیا، بٹ اب تو جو وزیر اعظم نواز شریف نے بیان دیا، جو سٹیٹمنٹ دی، اور آج یہاں پر ایک خصوصی کابینہ کا اجلاس ہوا لاہور میں گورنر ہاؤس میں، کیونکہ وزیر اعظم ابھی لاہور میں ہی ہیں اپنے آپریشن کے بعد، تو بھارت نے زیادہ اس کا رد عمل آیا ہے۔ بھارت کی میڈیا وزیر اعظم نواز شریف کو زیادہ تنقید کا نشانہ بن رہا ہے۔ جو وزیر اعظم کر رہے ہیں یا کہہ رہے ہیں وہ تو پاکستان کے عوام کی، کشمیر کے عوام کی، پاکستان کے سیاسی قائدین کا وہ دل کی آواز ہے جس کو وہ آگے بڑھا رہے ہیں۔
صحیح جی، پرتاپ سنگھ ونشی صاحب ہمارے ساتھ ہیں، پروفیسر نور احمد بابا کشمیر سے انہوں نے ہمیں جوائن کرنا ہے، لیکن آج کشمیر میں یہ بھی بتایا جا رہا ہے کہ ٹیلی فون لائنز، خاص طور پہ سیل پہ بات کرنا بہت، کنیکٹ کرنا مشکل ہو رہا ہے۔ تو میں پرتاپ سنگھ ونشی صاحب آپ کا بھی بہت شکریہ ادا کروں گا، آپ نے ہمارے لیے وقت نکالا۔ شوکت پراچا صاحب آپ نے جو پوزیشن اسلام آباد کے اندر ہے اس کو بھی الیبوریٹ کیا ہے، آپ کا بھی بہت شکریہ۔ سامعین چند سیکنڈ کے ہم بریک لیں گے، بریک کے بعد جب واپس آتے ہیں تو بات کریں گے پروگرام کے آخری سیگمنٹ پہ، اسپورٹس ہے لیکن اگین لنک ہے سیکیورٹی بھی۔ پاکستان کرکٹ بورڈ نے دو بسیں، بلٹ پروف بسیں منگوانے کا فیصلہ کیا ہے کرکٹ بورڈ نے، تاکہ اگر وزٹنگ ٹیمز ہوں تو ان کو زیادہ سے زیادہ سیکیورٹی فراہم کی جا سکے۔ کیا یہ فیصلہ پاکستان کے اندر کرکٹ کی واپسی کا سبب بن سکتا ہے؟ ایک بریک کے بعد۔
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu۔
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم، آخری سیگمنٹ سپورٹس، اور جیسے میں نے ابتدائی میں کہا کہ ایک فیصلہ یہ پاکستان کرکٹ بورڈ کی جانب سے سامنے آیا ہے کہ دو بسیں خریدی جا رہی ہیں، یہ غالباً خرید لی گئی ہیں، جو بلٹ پروفس ہیں، گولی حملہ وہ بارود دھماکہ خیز مواد در ہے، بلٹ پروف سے مراد یہ ہے اپنے لسنرز کی وضاحت کے لیے کہ وہ اثر نہیں کر سکتا جو لوگ اس کے اندر بیٹھے ہیں۔ زیادہ سے زیادہ سیکیورٹی کا انتظامات کیے گئے ہیں، جو انٹرنیشنل سیکیورٹی، جو انٹرنیشنل ٹیمز پاکستان کا ممکنہ طور پہ دورہ کر سکتی ہیں، جس کے لیے پاکستان کرکٹ بورڈ کافی عرصے سے کوششیں کر رہا ہے۔ سری لنکن ٹیم پہ حملے کے بعد سے پاکستان میں کوئی بڑی ٹیم اس نے دورہ نہیں کیا ہے، پچھلے دنوں زمبابوے کی ٹیم نے کچھ میچز ضرور کھیلے تھے لیکن اس کو اس لیول پہ نہیں دیکھا جا رہا ہے۔ اب پاکستان پی ایس ایل، جس کا پہلا سیزن جو ہے وہ دبئی کے اندر ہوا ہے، پاکستان کرکٹ بورڈ کی کوششیں ہیں کہ وہ اس کا کم از کم فائنل جو ہے وہ لاہور کے اندر آ سکے اور اس طریقے سے اس کو ریٹریو کیا جا سکے یا بحال کیا جا سکے پاکستان کے اندر کرکٹ کو۔ دوسرا پھر ڈیولپمنٹ لاٹس ٹیسٹ کی ہے، پہلے بلال خان سے ہم بات کرتے ہیں، پاکستان بورن کرکٹر ہیں لیکن عمان کی نیشنل ٹیم کو کی وہ نمائندگی کرتے ہیں، آپ نے ٹی ٹوینٹی ورلڈ کپ میں دیکھا ہوگا، یحییٰ حسینی اسپورٹس انالسٹ ہیں، وہ کچھ دیر بعد ہمارے ساتھ ہوں گے۔ بلال آپ ہمیں، اب ظاہر ہے آپ پاکستان میں ہیں اس وقت اور پاکستان سے تعلق ہے لیکن آپ انٹرنیشنل کرکٹر بھی ہیں، آپ ہمیں یہ بتائیے گا کہ کرکٹرز کی جب سیکیورٹی کے ایشوز ایڈریس ہو جائیں تو کیا وہ ان حالات میں پاکستان آنا پسند کریں گے، اور خاص طور پہ جب یہ بتایا جا رہا ہو کہ جب انہیں ان کی موبیلٹی شہر کے اندر ہوٹل سے اسٹیڈیم تک کو بھی سیکیور کیا جا رہا ہو بلٹ پروف بسوں کے ذریعے، تو کیا ان کے خدشات دور ہوں گے؟ بحیثیت کرکٹر بھی آپ ہمیں بتائیے گا۔
السلام علیکم۔
جی وعلیکم السلام۔
ابھی آپ نے جو بولا ابھی تو پاکستان میں الحمدللہ بہت امن امان ہے
جی.
ایسا کچھ مسئلہ نہیں سیکورٹی کا, جتنا بھی پاکستان میں کرکٹ آنا آئے گا تو اس سے پاکستان کی جگہ اور بہتر ہوگا, تو سیکورٹی کے احساس ایسا کچھ بھی نہیں ہے جو لوگ ڈرتے ہوں گے یا ایسا ہو جائے ویسا ہو جائے, ایسا کچھ بھی نہیں. ہم لوگ بھی ابھی آئے چھٹی کاٹ کے آئے رہے تو الحمدللہ بہت اچھا
آپ کی پہچان تو انٹرنیشنل کرکٹر کی حیثیت سے ہے, لیکن آپ چونکہ پاکستانی بھی ہیں آپ کے فیئرس کا لیول ڈفرینٹ ہو سکتا ہے جو انٹرنیشنل پلیئرز کا ہے. یحییٰ حسینی صاحب انہوں نے بھی ہمیں جوائن کیا ہے. یحییٰ پہلے ہم کوئکلی بات کر رہے ہیں, جو کرکٹ بورڈ نے دو بسز منگوائی ہیں بلٹ پروف, آپ کو لگتا ہے کہ اس سے جو کنسرنز ہیں انٹرنیشنل کرکٹ ٹیم کے وہ کم ہوں گے یا ختم ہو سکیں گے سیکورٹی کے اعتبار سے اور وہ پاکستان آ سکتے ہیں؟
اسد میرا خیال ہے کہ بلٹ پروف بسوں سے پاکستان میں انٹرنیشنل کرکٹ واپس نہیں آئے گی. پاکستان میں سیکورٹی حالات پر اطمینان کے ساتھ انٹرنیشنل کرکٹ پاکستان میں واپس آئے گی. پاکستان کرکٹ بورڈ نے اپنے طور پر یہ اقدام ضرور کیا ہے بلٹ پروف بسوں کے حوالے سے, اور جہاں تک پاکستان کے حالات ہیں ان کو مد نظر رکھتے ہوئے کنسرن ضرور ہے دنیا کی مختلف ملکوں کی کرکٹ ٹیموں کے کرکٹ بورڈز کے, لیکن اب پاکستان کرکٹ بورڈ کو یہ طے کرنا ہوگا کہ اگر پاکستان میں انٹرنیشنل کرکٹ کرانی ہے جس طرح زمبابوے کو آپ نے پاکستان میں بلایا تھا تو مختلف کرکٹ بورڈ کو آمادہ کرنا ہوگا. اگر ابھی آپ دیکھیں جو انگلینڈ اور بنگلہ دیش کرکٹ بورڈ کے معاملات چل رہے ہیں, بنگلہ دیش کرکٹ بورڈ نے دو ٹوک کہہ دیا ہے کہ ہم غیر ملکی سرزمین پر اپنی ہوم سیریز نہیں کھیلیں گے, تو پاکستان کرکٹ بورڈ کو بھی اس حوالے سے اپنے لاہے عمل کو بنانا ہوگا. لیکن میں آپ کی توجہ تھوڑی سی یہاں پر دلانا چاہوں گا کہ پاکستان کرکٹ بورڈ کے آفیشیل بھی نہیں چاہتے کہ پاکستان میں انٹرنیشنل کرکٹ واپس آئے. یہ میں اس بنیاد پر بات کر رہا ہوں
جی.
کہ پاکستان کرکٹ بورڈ کے اعلیٰ افسران کے جو مزے غیر ملکی سیریز میں جو یو اے ای میں فائیو اسٹار ہوٹلز میں ٹریولنگ میں ٹی اے ڈی اے میں ہیں, وہ اس بات میں زیادہ دلچسپی نہیں رکھتے کہ پاکستان میں انٹرنیشنل کرکٹ واپس آئے.
ڈفرنٹ آپ نے اینگل بتایا
وہ یہ مزے.
اب ذرا چونکہ ہمارے پاس چار منٹ ہیں باقی, ذرا لارڈز ٹیسٹ پہ آئیے گا. 349 پاکستان نے پہلی اننگ میں بنایا, ظاہر ہے مس با اس کے ہیرو اسد شفیق اور محمد حفیظ کا بھی کنٹریبیوشن رہا, اور اب انگلینڈ بظاہر بڑے مشکل حالات میں 193 پہ 6 اس کے آؤٹ ہو چکے ہیں, یاسر ظاہر شائن کر رہے ہیں اس کے اندر. کیا لگ رہا ہے آپ کو اس میچ میں پاکستان نے کس طریقے سے پرفارم کیا جیسے توقعات تھیں اس سے یا اس سے بھی بڑھ کے؟
اسد ابھی اس میچ میں وقت کافی باقی ہے, ابھی یہ کہتے ہیں کہ انگلینڈ کی ٹیم کے خلاف پاکستان کی برتری کا لیول کیا ہوگا یہ امپورٹنٹ ہوگا, یہ دیکھنا ضروری ہوگا کہ پاکستان کی ٹیم کس حد تک برتری حاصل کرتی ہے. لیکن رائٹ آن اس وقت جو پرفارمنس ہے پاکستان کی وہ قدر بہتر ہے, اور بڑی اہم وکٹ یاسر شاہ نے بریسٹ اوٹ کی حاصل کیے ہیں جو کافی انفارم بیٹسمین تھے. لیکن انگلینڈ کے اگلے آنے والے بیٹسمینوں کے خلاف بھی ہمیں اسی طرح کا سنجیدہ رویہ اپنانا ہوگا, کیونکہ اگر سری لنکا کے خلاف ہم سیریز دیکھیں تو وہاں پر بھی یہی معاملات ہیں.
ٹیل اینڈرز بڑا سکور کر گئے اور بلال آپ کے کمنٹس لارڈز ٹیسٹ کے اوپر آپ یقیناً فالو کر رہے ہوں گے, پاکستان کی بالنگ کتنی ڈسپلن آپ کو نظر آ رہی ہے, بذات خود بھی بالر ہیں, بیٹنگ نے تو بہرحال بہتر کیا, بیٹنگ سے شاید اتنی توقعات لوگوں کی نہیں تھی کہ اتنا بڑا ایک ریزنیبل ٹوٹل جو ہے وہ دے سکیں گے.
جیسا یاسر شاہ بالنگ کر رہے ہیں, محمد عامر بالنگ کر رہے ہیں, محمد ریاض بالنگ کر رہے ہیں, راحت بالنگ کر رہے ہیں, تو ایسا ان شاء اللہ پاکستان کی راستہ بہت صاف ہو جائے گا, اور وہ آلریڈی پریشر میں, اور یہ ایک پریشر سیریز ہے پاکستان اور انگلینڈ کا, جب بھی سیریز ہوتا ہے تو تنازعات ہوتے ہیں, تو یہ ابھی آلریڈی پریشر ان پہ ہے, تو ان شاء اللہ پاکستان کی جیسی بالنگ جا رہی ہے جیسے یاسر شاہ کر رہے ہیں تو بہت مشکل ہے انگلینڈ کے لیے.
پاکستان کی بالنگ میں ایسی کیا خاص چیز ہے جو آپ کے خیال میں مشکل پیدا کر رہی ہے برطانیہ کے بیٹس مینوں کے لیے اپنے انوائرمنٹ اپنے ہوم گراؤنڈ کے باوجود؟
پاکستان کی سب سے بالنگ جو سب سے مشکل ترین انگلینڈ کو پیش آ رہی ہے تو وہ یاسر شاہ ہے, کیونکہ وہ اسپنر سے بہت ویک ہے, اور یاسر جیسا بالر کو ان کے لیے کھیلنا بہت مشکل ہے
جی.
آسانی سے
اگرچہ محمد عامر کا موضوع زیادہ رہا ہے انگلش میڈیا کے اندر بھی اور اس کا ہوا زیادہ تھا, لیکن جو کہنا چاہیے کہ بالکل جس نے تباہ کیا جس فیکٹر نے وہ یاسر شاہ تھا, کیا کہیں گے؟ یحییٰ حسینی آپ مجھے سن سکتے ہیں؟ جی یحییٰ حسینی کے ساتھ ہمارا رابطہ منقطع ہو گیا ہے. بلال آپ بتائیے گا پاکستان کی بالنگ کو مزید کیسے امپروو کیا جا سکتا ہے یا ہونا چاہیے؟ تین لیفٹ آرم فاسٹ بالرز کے ساتھ گئی ہے ٹیم, کمبینیشن میں اگر رائٹ آرم ہوتا جیسے عمران خان نے ساتھ تو وہ کوئی بہتر ہو سکتا تھا؟
अभी जो बॉलिंग चल रही है पाकिस्तान की, ये सबसे बेस्ट ऑप्शन है, इससे बेस्ट पाकिस्तान के साथ कोई नहीं सकता जो अभी ये तीनों बॉलर खेल रहे हैं। इमरान खान और भी साथ में अच्छा होता कर सकता है, लेकिन अभी इनके सामने वो इतना नहीं है ना जितना ये लोग, इतना पेसी और जितना स्विंग कर रहे हैं।
नहीं, लेकिन कॉम्बिनेशन में कोई फर्क पड़ता है अगर दो 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 लेफ्ट आर्म
है ना इधर से, उसको ज्यादा आइडिया है ना इस विकेटों का, तो इसलिए उसको चांस दिया और वो परफॉर्म करेगा।
जी बहुत शुक्रिया आपका बिलाल खान, पाकिस्तानी बॉर्न उमोन्स नेशनल क्रिकेटर, आप हमारे साथ हैं। या हुसैनी स्पोर्ट्स रिपोर्टर स्पोर्ट्स एंकर, आपने हमारे लिए वक्त निकाला, आपका भी बेहद शुक्रिया। सामीन, इस प्रोग्राम को अब यहाँ पे ख़त्म करने का वक्त आन पहुँचा है। तमाम मेहमानों का बहुत शुक्रिया जिन्होंने हमें इस प्रोग्राम के अंदर ज्वाइन किया। रजा चौधरी पेरिस से हमारे साथ थे, लंदन से हमें संगीन शाह साहब ने ज्वाइन किया, वाशिंगटन से जायद बुखारी साहब हमारे साथ थे, और फिर प्रोग्राम के अगले सेगमेंट में हमारे साथ भारत से प्रताप सोमवंशी, इस्लामाबाद से शौकत बिराजा साथ हमारे मौजूद रहे, और फिर स्पोर्ट्स सेगमेंट में हमारे साथ मौजूद हैं बिलाल खान और याह्या हुसैनी। असद हसन को इजाज़त दीजिए और प्रोड्यूसर गुलरुख को अल्लाह हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।